चिनिया कम्युनिस्ट नेताहरूसँग नेपालका नेताहरूले आज भर्चुअल माध्यमबाट छलफल गर्दै छलफलमा राष्ट्रपति र प्रधानमन्त्रीको लिखित सन्देश पनि पढेर सुनाइने। पछिल्लो 24 घण्टा यता प्रदेश नम्बर 1 थप 332 जनामा कोरोना संक्रमण पुष्टि, सोही अवधिमा 465 जना डिस्चार्ज, प्रदेश नम्बर 1 संक्रमितको उपचार निशुल्क गरिने। र इन्डियन प्रिमियर लिग T20 क्रिकेटमा राजस्थान रोयल्सको चौथो जित, साबिक उपविजेता चेन्नई 7 विकेटले पराजित।
तिर खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
पाथिवरा समाचारमा साथी एन्जिला सहित नवराजको नमस्कार।
चिनिया कम्युनिस्ट पार्टीका नेताहरूसँग नेपालका नेताहरूले आज भर्चुअल माध्यमबाट छलफल गर्ने भएका छन्। भर्चुअल माध्यमबाट हुने उक्त छलफलमा नेपालबाट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराई, पूर्व उप प्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनाली लगायतका नेताहरू सहभागी हुनेछन्। चिनियातर्फबाट चिनिया कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख र तिब्बतका नेताहरूको पनि बोल्ने कार्यक्रम रहेको बताइएको छ। छलफल चिनिया परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ BRI को विषयमा हुनेछ। भर्चुअल माध्यमबाट हुने छलफल फ्रेन्ड्स अफ सिल्क रोड नेपालले आयोजना गरेको जनाइएको छ। छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सन्देश पनि पढेर सुनाउने कार्यक्रम रहेको बताइएको छ।
नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या 136,036 पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो 3,790 जनामा संक्रमण पुष्टि भएको हो। अब नेपालमा 40,778 जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। यस्तै 4,470 जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै गएको 24 घण्टामा 18 जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या 757 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यसैबीच प्रदेश नम्बर 1 हिजो 332 जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा 144, सुनसरीमा 131, झापामा 41, उदयपुरमा 6, संकसभामा 4, इलाममा 1 र प्रदेश नम्बर 1 5 जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश नम्बर 1 कोरोना संक्रमितको संख्या 13,988 पुगेको छ। प्रदेश नम्बर 1 हिजो 465 जना डिस्चार्ज भएका छन्।
प्रदेशिक सरकारले कोरोना संक्रमितको उपचार खर्च निशुल्क बिहोर्ने घोषणा गरेको छ। COVID-19 संक्रमितको उपचार खर्च उठाउन केन्द्रीय सरकारले आदेश दिए पनि प्रदेशिक सरकारले भने निशुल्क बिहोर्ने घोषणा गरेको हो। प्रदेश सरकारले सुरुवातबाट कोभिड अस्पताल आइसोलेसन चलाउँदै आएको छ। सामाजिक विकास मन्त्री जीवन घिमिरेले अहिलेसम्म निशुल्क सेवा दिइरहेको हुँदा आगामी दिनमा पनि सो सुविधा निरन्तर रहने बताउनु भएको छ। यस्तै नेपाली काङ्ग्रेस प्रदेशिक संसदीय दलका सचेतक सूर्यमा राज राईले केन्द्र सरकारले संक्रमितको उपचार खर्चबाट अलग्गिएको अवस्थामा प्रदेश सरकारबाट आशा गर्ने स्थान नरहेको बताउनुभयो। 3 वर्षदेखि पिर्काबाट अघि बढेको सरकार अहिले त्योभन्दा तल पुगेको अवस्थामा संक्रमितको उपचार सरकारले गर्ने विषयमा विश्वास गर्न नसकिने उहाँको भनाइ छ। आइतबार कोरोना संक्रमितको उपचार खर्च स्वयं बिरामीले बेहोर्नुपर्ने व्यवस्था लागू गरेपछि प्रदेशिक सरकारले यो निर्णय गरेको हो।
कोरोना भाइरसको संक्रमणबाट झापाको दमकमा हिजो 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका वडा नम्बर 5 67 वर्षीय वृद्ध र वडा नम्बर 4 82 वर्षीय वृद्धको मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखाका कर्मचारी कुबेर भट्टराईका अनुसार वृद्धको बिरतामोड स्थित BNC अस्पतालमा मृत्यु भएको हो। ती संक्रमितलाई आइतबार उपचारका लागि बिरतामोड लगिएको थियो। यस्तै दमक वडा नम्बर 5 वृद्धलाई उपचारका लागि विराटनगरतर्फ लाँदै गर्दा बाटैमा मृत्यु भएको उहाँले बताउनु भयो। दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी ती वृद्धको स्वास्थ्य अवस्था गम्भीर भएपछि दमक नगरपालिकाको कोभिड अस्पताल लगिएको थियो। त्यहाँ सम्भव नदेखिएपछि विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो। दुवै संक्रमितको हिजो नै कन्काईमाईमा अन्त्येष्टि गरिएको छ। योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ।
झापाको दमक नगरपालिका आजदेखि पुनः 3 दिन बन्द हुने भएको छ। नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरूमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका भोलिदेखि कार्तिक 6 गतेसम्मका लागि बन्द भएको हो। नगरपालिकाका उपसचिव दिनेश कुमार न्युपानेले हिजो एक सूचना निकालेर नगर प्रमुखसहित दुईजना वडा अध्यक्षमा संक्रमण देखिएपछि नगरपालिका र वार्ड कार्यालयबाट प्रदान गरिने सबै सेवाहरू बन्द हुने भएको हो। पछिल्लो समय जनप्रतिनिधिसहित कर्मचारीहरूमा संक्रमण थपिँदै गएको र संक्रमितहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ कार्य गर्नुपर्ने भएकाले नगरपालिकाका कार्यालय तथा 10 वडा कार्यालयहरू बन्द रहने उल्लेख छ। यस्तै दमकस्थित आम्दा अस्पताल पनि 3 दिनका लागि बन्द भएको छ। अस्पतालका स्वास्थ्यकर्मी सहित केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङ तथा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पताल 3 दिनका लागि बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ।
गृह मन्त्रालयले दशैंमा प्रमुख जिल्ला अधिकारी सिडिओ र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ। कोरोना महामारी रोकथाम र नियन्त्रणमा सिडिओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरूलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो। गृहले चाडबाडको बेलामा मानिसको आवतजावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सिडिओ र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएको छ। चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइसकिएको पनि गृहले जनाएको छ। पातिभरा समाचारमा ब्रेकको पालो।
बाबा मेरो कल्याण गर्नुहोस् बाबा, मैले भित्र खोजेँ, बाहिर खोजेँ, पानीमा खोजेँ, सहरमा खोजेँ, जङ्गलमा खोजेँ, तर कतै पनि शुद्धता भेटिन बाबा।
बालक, शुद्धता त यसरी खोज्नै पर्दैन नि। शुद्धता त अब बाबा सनफ्लावर ओइलको प्याकेटमै पाइन्छ।
शुद्धताले भरिपूर्ण बाबा सनफ्लावर ओइल, जसमा छ ओमेगा 3, ओमेगा 6 र भिटामिन ई को उत्कृष्ट मिश्रण। बाबा सनफ्लावर ओइल, शुद्धता यसमै भेटिन्छ।
बाबाको जय होस्।
ब्रेक पछि बाँकी प्रसंग। लोकसेवा आयोगले सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आयोगले सूचना निकालेर परीक्षामा सहभागी हुने उम्मेद्वारमा उत्पन्न भएको डर तथा आयोगका कर्मचारी समेत संक्रमित भएको भन्दै कार्तिक 16 गतेदेखि सञ्चालन हुने सबै लिखित परीक्षाहरूको सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको जनाएको छ। कर्मचारीहरू आइसोलेसनमा बस्नुपर्दा परीक्षा सञ्चालन गर्न नसक्ने भएकोले निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका सबै परीक्षा स्थगित गरेको सूचनामा उल्लेख छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा 11 नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ। मन्त्रालयका उपसचिव विदुराज गिरीले हिजो विज्ञप्ति निकालेर विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 बमोजिम नयाँ पाठ्यक्रम लागू भएकोमा केही विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रम अनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने जनाउनु भएको छ। नयाँ पाठ्यक्रममा नयाँ विषयका रूपमा सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षालाई अनिवार्य विषयमा समावेश गरिएको छ। मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्ययोजनाबारे अनुगमन गर्न पालिकालाई आग्रह पनि गरेको छ। नयाँ पाठ्यक्रमबारे पाठ्यक्रम विभाग केन्द्रले यसअघि सूचना जारी गरिसकेको छ। पाठ्यक्रमको मुद्रणीय प्रति प्रकाशन तथा शिक्षण अभिमुखीकरणको तयारी गरेको छ।
प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरू हराउँदै गएको बताउनु भएको छ। उहाँले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गर्नुभयो। सामाजिक विकास मन्त्रालयद्वारा हिजो आयोजित नेपाली भाषा चुनौती र समाधान विषयक अनलाइन कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो। उहाँले प्रविधिका र विश्वव्यापीकरणका कारण भाषिक चुनौती थपिएको बताउनुभयो। अङ्ग्रेजीबाट सिकेको कुरा मात्रै सही हुन्छ भन्ने मान्यतालाई बदल्नु पर्नेमा उहाँले जोड दिनुभयो। नेपाली भाषाबाट काम गर्न सक्ने क्षेत्रहरूको पहिचान गरेर सच्याउन ध्यान दिनुपर्ने मन्त्री घिमिरेले बताउनुभयो। कार्यक्रममा प्राध्यापक डाक्टर टङ्कप्रसाद न्युपाने र डाक्टर रमेश घिमिरेले नेपाली भाषा चुनौती र समाधान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमाथि स्वदेश तथा विदेशमा रहेका नेपाली भाषाका विज्ञहरूले टिप्पणी गर्नुभएको थियो।
अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत विरुद्ध संसदीय सुनवाई समितिमा चारवटा उजुरी परेको छ। समितिले प्रस्तावित राजदूत विरुद्ध परेका उजुरी हिजो खोलेको हो। उजुरी खोलिएसँगै पत्रकारसँग कुरा गर्दै सभापति कर्णले गम्भीर प्रवृत्तिका चारवटा उजुरी परेको बताउनु भएको छ। समितिले असोज 21 गते 10 दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको थियो। सभापति कर्णले प्रस्तावित राजदूत विरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कार्तिक 17 गतेका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताउनुभयो। उजुरी परेका मध्ये अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडा विरुद्ध 3 र संयुक्त अधिराज्य बेलायतका लागि प्रस्तावित राजदूत पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी विरुद्ध 1 रहेको सभापति कर्णले बताउनुभयो।
पछिबाट समाचारमा अब खेलकुदको प्रसङ्ग। राजस्थान रोयल्सले युएमा जारी 13 संस्करणको इन्डियन प्रिमियर लिग आइपिएल T20 क्रिकेटमा 4 जित निकालेको छ। अबुधाबीमा गैराती साबिक उपविजेता चेन्नई सुपर किङ्सलाई 7 विकेटले पराजित गर्दै राजस्थानले 4 जित निकालेको हो। शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको 126 रनको लक्ष्य राजस्थानले 17 ओभर 3 बलमा मात्र 3 विकेट गुमाएर पूरा गर्यो। राजस्थानको जितमा जोस बटलरले अभिजित रहँदै 70 रन गर्दा शतकीय इनिङ्स खेले। चेन्नईका दीपक चाहरले 2 विकेट यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनाएको थियो। चेन्नईका लागि रविन्द्र जडेजाले अभिजित रहँदै सर्वाधिक 35 रन बनाए। यस्तै कप्तान महेन्द्र सिंह धोनीले 28 रन जोड्दा साम करणले 22 रन बनाए। राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले 1-1 विकेटले जितसँगै राजस्थानले प्ले अफमा पुग्न सम्भावना जीवित राखेको छ। सातौँ हार बेहोरेको चेन्नई तालिकाको पुछारमा रहेको छ।
विदा मागेर जानुअघि प्रमुख प्रसङ्ग पुनः एकपटक। चिनिया कम्युनिस्ट नेतासँग नेपालका नेताहरूले आज भर्चुअल माध्यमबाट छलफल गर्दै छलफलमा राष्ट्रपति र प्रधानमन्त्रीको लिखित सन्देश पनि पढेर सुनाइने। पछिल्लो 24 घण्टा यता प्रदेश नम्बर 1 थप 333 कोरोना संक्रमण पुष्टि, 465 डिस्चार्ज। प्रदेश नम्बर 1 संक्रमितको उपचार निशुल्क गरिने। र इन्डियन प्रिमियर लिग T20 क्रिकेटमा राजस्थान रोयल्सको 4 जित, साबिक उपविजेता चेन्नई 7 विकेटले पराजित। हवस् त, पातिबाट समाचार अहिलेलाई यति नै। साथी एन्जिलासहित नवराज आज्ञा चाहन्छु। नमस्कार।